الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله يحب التوابين ويحب المتطهرين. وقال رسول الله صلى الله تعالى عليه وسلم: كل بني آدم خطاء، وخير الخطائين التوابون. أو كما قال رسول الله صلى الله تعالى عليه وسلم: صدق الله العظيم وصدق رسوله النبي الكريم. ہمارے پیارے شیخ اور مرشد شیخ العرب والعجم حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اکبر صاحب کا خاتم العالیہ بطور مفتی عظیم نام وہ آئیں گے. اچھا موجود ہوں گے؟ اچھا اگر ہو تو، اگر حرج نہ ہو تو بلوا لیں، چلیں گے. آ گئے ماشاء اللہ. آ گئے. اظہر میاں یہاں پہ ٹھیک ہے مسکار. تو ادھر آ جاؤ بیٹا، پرواز ادھر آ جاؤ. مستقب آگے آ جائیے، تھوڑی جگہ آپ بیٹھو، خرچاؤ تھوڑی سی جگہ. چلو بیٹا شاباش، تفس ساٹو. ادھر آئیے، ادھر جگہ آپ. تو میرے مرشد فرماتے ہیں کہ عجیب جملہ ہے حضرت کا کہ محبوب کو محبوب کے طریقے سے خوش کرنا، اسی کا نام سنت ہے. حضرت سنت اور بدعت کی تعریف فرمائی، اور ایسے انداز سے کہ ایک عام آدمی سمجھ جائے. اب آپ کیسے سمجھا دیتے ہیں احداث للدین اور احداث للدین عام آدمی کو کیسے سمجھائیں گے؟ لیکن حضرت کا ایک عجیب، یہی تو وہ چیز ہے کہ جو اللہ تعالیٰ اپنے اولیاء کو عطا فرماتے ہیں. دینی اندر خود علوم انبیاء، بے کتاب و بے معید و رسلا. اپنے اندر علوم نبوت کو مشاہدہ کرو گے بغیر کتاب بغیر مددگار کے. لیکن یہ شعر بشر کے شہ ہاں کہ ہر آدمی دعوت کرے گا معلوم ہی فرمانا دادا مجھے کسی استاد کی ضرورت نہیں ہے، یہ بیوقوف ہے. پہلے استاد چاہیے ہوتا ہے، پہلے استاد چاہیے ہوتا ہے، پھر بعد میں اس کی جو تربیت ہوتی رہتی ہے. جیسے میاں بیوی کی پہلے ملاقات ضروری ہے، جب حمل ٹھہر جائے گا پھر اس کے بعد ملاقات کی ضرورت نہیں ہے، پھر اس کے بعد جو ہے وہ اس کا نتیجہ ظہور کی صورت میں نکلے گا. اس لیے یہ نہیں کہہ سکتا کہ کوئی جی بے کتاب بے معید اور استاد کیا ہو جائے گا. اس لیے شرط ہے، پہلے شرط ہے صحبت کی، تعلق میں اللہ حاصل کرنے کی شرط ہے، اس کے بعد یہ نعمت ہوگی. کیونکہ بعض دفعہ معروف اللہ والوں کے کلام سے لوگ اپنے مطلب کی باتیں کرتے ہیں. قرآن پاک کے لیے یو ضلع ہی کثیر ہو یا دید ہی کثیر، کہ کتنے لوگ گمراہ ہوتے ہیں کتنے لوگ اسے ہدایت پاتے ہیں. تو اللہ والوں کے کلام سے بھی آدھی بات کرتے ہیں. تو مولانا کے کلام کا یہ مقصد ہے کہ پہلے اللہ والوں سے اللہ کی محبت اور تعلق سیکھو، پھر اپنے علوم کے اندر ایسی فراوانی اور روانی پاؤ گے کہ دریا خشک ہو سکتا ہے. لیکن معروفی فرماتے ہیں کہ وہ کنواں جس کا رابطہ زمین کے اندر سے سمندر کے ساتھ ہو جائے وہ خشک نہیں ہو سکتا. اس سے مرادی اللہ والے ہیں جو صحبت جانتا ہے. اب اور وضاحت ہوگی الحمدللہ اللہ برکت سے. تو حضرت نے فرمایا کہ سنت ہے، اب محبوب کو محبوب کے طریقے سے خوش کرنا اس کا نام سنت ہے، اور محبوب کو اپنے طریقے سے خوش کرنا اس کا نام بدعت. سنت کی کتنی سنت اور بدعت کی تعریف. اب آپ کسی کو یہ کہہ دیں کوئی آپ سے جھگڑے گا نہیں، کوئی نہیں جھگڑے گا. محبوب کو محبوب کے طریقے سے خوش کرنا اس کا نام سنت ہے، اور محبوب کو اپنے طریقے سے خوش کرنا اس کا نام بدعت. بس اب لہٰذا ربیع الاول کا مہینہ ہے، ہم اپنی مرضی سے خوش کرو. کہ جب کہ سرور عالم صلی اللہ علیہ وسلم کی حیات مبارکہ کے اندر خود یہی موقع آیا، لیکن آپ نے کبھی ایسا کام نہیں کیا. अब अपनी मर्जी के जी नहीं, मजा आएगा, जरा चला कर करेंगे और बिजली चुरा के होगी हमारी, क्योंकि ताकि वो फैज जो है हुकूमत को भी पहुंचे, लेकिन उसका नतीजा ये और मुसीबत आती जा रही है। लेकिन इसलिए महबूब को महबूब के तरीके से खुश करना इसका नाम सुन्नत है, और महबूब को अपने तरीके से खुश करना इसका नाम बिदात है। और हमारे प्यारे शेख अजीब वो जमाना याद है कि हजरत वाला ने अजान दी खुद और फरमाया ऐसे अजान दो सुनी दी, और इकामत पहले खुद फरमाई फिर फरमाया ऐसे कहो सुनी दी, यहां तक कि नमाज में पढ़वाई। और एक मरतबा में सफर में ताजी भी याद आया तो हजरत की चूंकि कुछ तकलीफ थी तो मैं भी मुसाफिर था, हजरत भी मुसाफिर थे, खिदमत में था मैं, तो हजरत ने मुझे नमाज में कमरे में हम पढ़ते थे उज़्र की वजह से और मैं खिदमत पर था, तो मैंने फजर की नमाज में सूरह इन्फितार दो रकातों में पढ़ी, इधर समान सफरत वाली सूरत। नमाज के बाद हजरत ने मुझे इतना डांटा का तुम्हें रहम नहीं आता अपने बूढ़े शेख पर, कमजोर शेख पर, ज़ईफ पर, मैं मस्जिद में जमात ना पढ़ से नमाज ना पढ़ता, मैं नहीं जा सकता, मैं माजूर हूं, तो तुमने इतनी बड़ी नमाज पढ़ी, इतना डांटा क्यों? फिर एक मरतबा ऐसे सफर में थे, हजरत ने नमाज के लिए फरमाया, मैंने वरा से ना आते ना पढ़ी, इतने खुश हुए कि शाबाश ये नमाज हो। तो मैं जरा फहम और ये फहम इससे बाद में पूछते ना भाई अल्लाह वालों के पास क्या मिलेगा, तो अल्लाह वालों के पास क्या इल्म लेने जाए, नहीं इल्म नहीं बल्कि फहमे इल्म, फिर फहीम बनेगा मुबालगे के सीधे के साथ, फाइल के सीधे के साथ वो फहम ऐसी होगी। लेकिन अल्लाह वालों की सोबत से देखिए बंदूक रखना कमाल नहीं है, बंदूक का रखना कमाल नहीं है, कमाल बंदूक का चलाना है। लेकिन एक सेठ साहब ने बंदिये ने बंदूक रख ली, उसको भी आया लाइसेंस लिया, हर रोज लोड करके रखता था, एक दिन डाकू आ गए, उसने बंदूक उठाई, उसने कहा खबरदार हिलना मत, और जो डाकू ने देखा उसने कहा हाथ जोड़े मैं नहीं हिला लेकिन खुदा के लिए तू भी मत हिल वरना गोली चल जाएगी। तो बंदूक का रखना कमाल नहीं भाई, चलाना कमाल है। कितने ऐसे सेठ लोग हैं शानदार गाड़ी उनके पास, चला नहीं सकते। लगा किसी के कमाल क्या है, वो कमाल इल्म हासिल करना बहुत बड़ी नेमत है, लेकिन इस्तेमाल इल्म ये उससे बड़ी नेमत है। असल तो इस्तेमाल है कि किस मौके पर कहां इस्तेमाल करना है, ये नेमत है। और इसीलिए बाद में लोग वो कहते हैं वो हदीस शरीफ से भी इस्तेमाल करते हैं कि सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उज़र रज़ियल्लाहु अन्हु से फरमाया था कुल हक हक कह चाहे वो कड़वा हो, कहते लव काना मुर्रन चाहे वो कड़वा हो हक कह। अब इधर जी हम हक बोलते हैं नहीं, हर हक बोलने का सलीका होता है, हर हक को हक की तरह नहीं बोला जाता, उसका एक सलीका है, तरीका है। जैसे हकीम उल उम्मत ने बड़ी प्यारी मिसाल फरमाया कि देखो जो तुम्हारी माँ है वो अब्बा की बीवी है कि नहीं, कोई बोलेगा वो मेरे अब्बा की बीवी, पराठा बना के ला, पराठा नहीं वो जूता देगी, बोलेगी नालायक बदतमीज क्या बोलता है, झूठ बोल रहा हूं क्या मैं, क्या मेरे अब्बा की बीवी नहीं है? तो मेरे दोस्तों नहीं, अब उसी हक को बोलने का सलीका चाहिए। लगा उस हक के बोलने का सलीका ये हुआ अम्मा मेरी प्यारी अम्मी जान सुभान अल्लाह, देखिए अम्मा अम्मी और मेरी प्यारी अम्मी और मेरी प्यारी अम्मी जान सुभान अल्लाह, मजा पड़ेगा। तो ये है, इसको कहते हैं सलीका, और मतलब खुद उसमें शामिल है, मतलब खुद शामिल है कि अब्बा की बीवी ये तो शामिल है मतलब। इसलिए हक बोलने का सलीका सुभान अल्लाह, अजीब कोई बात पे आता है, मेरे मुर्शिद ये बातें सुना कर होते थे, फरमाते थे हजरत तवाज़ुन फरमाते हैं कि हमें दीन सिखाने की तमीज नहीं है, हमें فرمایا کہ شاہ عبد القادر صاحب محدث دہلوی رحمۃ اللہ علیہ، شاہ ولی اللہ صاحب رحمۃ اللہ علیہ کے صاحبزادے، حضرت کی مجلس میں شخص آیا شلوار ٹخنوں سے نیچے اور حرام ہے، اور اس کو اس ٹخنے چھپانے کا مسئلہ نہیں ہے، ذرا اردو ترجمے کے اندر رعایت ضروری ہوتی ہے، ٹخنے چھپانے کا مسئلہ نہیں ہے بلکہ لٹکانے کا مسئلہ ہے، دیکھیے تعبیر ہے، یہ فرق ہے یہ دونوں میں، چھپانا لٹکانا اور ہے، کیونکہ اگر چھپانے کا مسئلہ ہے تو پھر آپ کو موضوع کے لیے کہاں سے وہ پیش کریں گے بھائی، لگے چھپانا مسئلہ نہیں ہے لٹکانا مسئلہ ہے، یعنی اپنے کپڑے کو اوپر سے نیچے کی طرف سے لٹکانا ٹخنے سے نیچے، یہ حرام اور گناہ ہے، چھپانا نہیں ہے، تو دیکھ اردو میں یہ فرق ضروری ہے سیکھنا، کیونکہ مفتی کو فتوا دے، مولوی تقریر کرے، عالم تقریر کرے، چاہے شیخ کے مضمون کو نقل کرے، تو ضروری ہے اس کو اس کی وضاحت، کیونکہ حضرت کے مضامین میں نا اہم مسئلہ یہ فرماتے، لذا اس میں لٹکانے کا مسئلہ ہے، چھپانے کا نہیں لٹکانے کی بات ہے، لذا چادر بھی دیکھ لیجیے، جو چادر نیچے لٹک رہی ہو تو اسے بھی گناہ ملے، بیٹھے میں چھپتا ہے کوئی گناہ نہیں، اور موزے سے کوئی گناہ نہیں، لیکن شلوار سے، اور یہاں تک کہ اگر سعودی عرب چلا جائے، عربوں سے محبت کرتا ہے، چلو ان کا ثقافت والا کرتا لے لیا، وہ کرتا سنت کا نہیں ہے ثقافت کا ہے، دیکھو اس سے بوٹ تو نہیں بنا رہے، اس کو چھپا دینا، کیونکہ ایسا لگتا ہے کہ تشبہ کی وجہ سے عجیب لگتا ہے، دوسرے رخ بدل دو، کیونکہ اگر لگتا ہے کہ ویڈیو نہ بن رہی ہو، کیونکہ میں نے میک اپ نہیں کیا، موقع دینا چاہیے، کیونکہ پھر آپ دس آدمی کو دکھائیں گے وہ کم سے کم اتنا سو کہہ سکے کہ سوا پیر ہے، پھر سٹھو ہے سٹھو، اس لیے اس سے بھی اشکال ہوتا نا، اب دیکھیں نا اس لیے تو بندوق ہے کہ بندوق ایسے نہیں رکھی جاتی، جب جن کے پاس قانون میں اجازت ہے، لہٰذا آپ دیکھیں اناڑیوں کو گاڑیوں میں بٹھائے ہوتا ایسے لے کر بیٹھے ہوئے ہوتے، یہ قانون جرم ہے، اجازت نہیں ہے قانون میں جن کے پاس بندوق ہے وہ ایسے رکھے، لہٰذا اگر کسی نے کھلی رکھنے دی اس کا رخ نیچے ہوگا یا اوپر ہوگا، جیسا موبائل، اب وہ چونکہ ہمارے مرشد منع فرماتے ہیں اور الحمدللہ مجھ پر اس کو شرح صدر ہے، کوئی وہ نہیں ہے ویڈیو ویڈیو بنانا لگا اس لیے، لیکن چونکہ وہ کیمرہ نظر آ رہا تھا تو میں نے کہا کہ بھائی ایسے بنا لیں تو مجھے موقع دے، ذرا میک اپ کر لیں کچھ مزہ لے تو ڈھک دے لے، لیکن برد حرام بھی ہے مزہ زیادہ میک اپ ویک اپ بھی نہیں، لیکن عجیب بات یہ ہے کہ جو میڈیا کی اسکرین ہے نا، یہ اسکرین ایسی ہے اس میں بغیر میک اپ بھی آ نہیں سکتے، یہ عجیب بات ہے، اس میں میک اپ ضروری ہوتی ہے، ٹچ اپ ضروری ہوتی ہے، ٹچ اپ دادا جس کو جب جانا نا جس کو میک اپ کروا کے جانا ڈیوپلیکس بیوٹی پارلر سے، کیونکہ وہ جو کیمرہ ہے نا وہ ویڈیو کا، وہ جو کیمرہ اس کے لیے اگر بغیر کیمرے کی تصویر لینا تو نہ جتنی موٹی نظر آتی ہے پکوڑے جیسی، اور ایسے موٹے موٹے ہوں، یہ عجیب بات ہے، یہ اللہ تعالیٰ نے کہ کیسا لادا اس کے لیے وہ ٹچ اپ کرتے ہیں، کچھ میک اپ ہوتا ہے، اس کے بعد وہ اسکرین پر آ سکتا ہے، اللہ تعالیٰ بس پناہ عطا فرمائے، تو میرے پیارے دوستوں عبد القادر صاحب محدث دہلوی رحمت اللہ علیہ کی بات میرے مرشد نے سنائی کہ شاہ ولی اللہ رحمت اللہ علیہ کے صاحبزادے اتنے بڑے آئے، حضرت کی مجلس میں شخص آیا جس کی شلوار ٹخنے سے نیچے لٹک رہی تھی، اللہ والوں کا جی رضا، بیچ میں ایک بات اور یاد آئی کہ بیان کرنے کا حق کس کو ہے، ہم لوگ واقعی اس کے حقدار نہیں ہیں، شیخ کے حکم پر ہے، ورنہ شاہ اسماعیل شہید رحمۃ اللہ علیہ، حضرت مولانا شاہ اسماعیل شہید رحمۃ اللہ علیہ، ایک دفعہ حضرت کا بیان ہوا، بیان ختم ہو گیا، بیان فرما کر میرے مرشد نے سنایا کہ مسجد کے دروازے پر پہنچے، ایک دیہاتی جلدی جلدی آ رہا تھا، اس نے آ کر حضرت سے ہی پوچھا، بھائی مولانا اسماعیل صاحب کا بیان ہو گیا، مولوی اسماعیل کا بیان ہو گیا، اس نے کہا پوچھا ہاں وہ تو ہو گیا، بس وہ دیہاتی افسوس سے وہی سیڑھیوں پر بیٹھ گیا، پوچھا بھائی کیا بات ہے، کہا بات یہ کہ میں اتنے دور سے آ رہا تھا थाने में मुझे दाखिल हो गई, मुझे हजरत का मौली का एक बयान सुनना था। तो हजरत ने फरमाया, मौलाना इस्माइल शेख रहमतुल्लाह अलैह ने, अरे मियां किसी गांव जाना होगा कोई बाजार का, क्या बात करता है, सिर्फ बयान सुनने आया था मैं। हजरत पूछा, सिर्फ बयान सुनने आया था, कोई और वजह नहीं थी? कहा नहीं, कोई वजह नहीं थी। फरमाया आओ। हजरत उसको ले गए, मेंबर पर तशरीफ फरमा हुए, उसको अपने सामने बिठाया और वो जो पूरा बात इब्तदा से इरशाद फरमाया था वो दोबारा सुनाया था। फरमाया इसको कहते इखलास, इसको कहते दीन की खिदमत, अपनी जात की परवाह नहीं, कि एक तालिब है, तालिब मुखलिस है, सिर्फ तलब लेकर आया। ये हजरात की तालिबीन की इतनी कदर करते अकेले बंदे के लिए ऐसा। और आलम यह, हमें मजमा चाहिए, हमें मजमा चाहिए। और हमने अपने शेर को देखा, एक दफा हजरत वाला कोई हजरत का जो खास मजमून बयान फरमाए, वो खास तौर पे मेरे पीने को है दोस्तों सुन लो, आसमानों से मैं उतरती हूँ, खास तौर पे ऐसा मजमून हो तो उसको हजरत की आंखों मौलाना से वो मंजर देखा, आंखें ऐसी चमक, चेहरा लाल, हजरत ऐसे बैठ जाते जईफ भी हो तो यूं ऐसे अजीब आंखें, आंसू, चमक, चेहरा लाल, और बस वो मजमून बयान फरमाना। हजरत को एक ऐसे ही इल्म आया, फौरन फरमाया जाओ मौलाना मजहर साहब को बुलाओ। सैद का जमाना था, मोहम्मद साहब बार खानका में तशरीफ फरमाते, हजरत से अर्ज किया गया, हजरत तशरीफ लिया, जैसे ही कमरे में आए कमरा खचाखच भरा हुआ था। एक खादिम से मौलाना मजहर साहब दाउदर कातुम ने फरमाया, तुम बाहर से जाओ फोन पर बैठ जाओ। तो वो उठ के जाने लगे, उन्होंने इशारे से फरमाया था। तो हजरत ने पूछा, आपने इसको क्या कहा है? कहा अब्बा वो एक जरूरी फोन आना है किसी साहब का, तो इसलिए मैं इनको बाहर भेजना है। तो हमने फरमाया, मजमून कैसे सुनेंगे? कहा हजरत सुन रहे, अब्बा वो फोन जरूरी आना। बस हजरत की आंखों में आंसू आ गए, फरमाया कि उठो सब बाहर चलो, सबको बाहर लेकर आ गए। फिर वहां पर मजबूत गया और रोते हुए फरमाया कि अख्तर ये नहीं चाहता कि अख्तर का कोई दोस्त, आह कितनी तवाज़ो है, मजबूरन नाम नकल करते हैं, लेकिन वो दर्द जो इसके अंदर है कि अख्तर ये नहीं चाहता कि अख्तर का कोई दोस्त उसकी बात सुनने से महरूम रहे, ये है दर्द। और वो मुखातिब एक आम, कोई आलिम भी नहीं, एक आम ही आदमी बिल्कुल, लेकिन हजरत वाला का दर्द ऐसा कि उसको भी मजबूर सुनाने के लिए कि शायद के तेरे दिल में उतर जाए मेरी बात, ऐसा आलम। यह है दीन की खिदमत। तो शाह अब्दुल कादिर साहब मुहद्दिस देहलवी रहमतुल्लाह ने, हजरत जो है इन्हें आप देखा सब हाजिरी मजे चले गए, तो सब भाई साहब आप रुक जाइएगा, आपसे एक जरूरी काम है। वो रुक गए, जब सब चले गए तो उसने कहा, हजरत फरमाइए क्या हुक्म है मेरे लिए? हजरत खड़े हो गए, फरमाया कि भाई एक बैठे थे, फरमाया कि मेरे अंदर एक बुरी आदत है। खरीद हजरत, मेरे अंदर आदत यह कि मेरी शलवार टखनों से नीचे हो जाती है, मैं खड़ा होता हूं तुम जरा देखना मेरे अंदर जरा इसकी इसलाह कर देना। बस हजरत खड़े हो गए, वो रोने लगा, उसने कहा हजरत आप इतने बड़े अल्लाह वाले, इतने बड़े आलिम शाह वलीउल्लाह साहब रहमतुल्लाह के साथ, ये बीमारी आपके अंदर नहीं मेरे अंदर है। बस उसने अपनी शलवार कहा, हजरत मैं वादा करता हूं आइंदा कभी शलवार टखने से नीचे नहीं करूंगा। यह है दीन की खिदमत, इसको कहते हैं दीन सिखाना। यह है इखलास, यह है सलीका, यह है तरीका, ठोक देना नहीं, ये कमाल है। अब देखिए हजरत वाला क्या अजीब अंदाज हुआ, समय में देखो जानवर है शेर, उसकी दाढ़ी होती है, शेर नहीं है उसकी दाढ़ी नहीं होती। भाई आप लोग शेर बनेंगे शेर नहीं, शेर सुभान अल्लाह, तो शेर बनना है तो एक मुट्ठी दाढ़ी रख लो, क्या सलीका है। देखिए अब दाढ़ी पर बोलना मुश्किल है क्योंकि सदर साहब सेक्रेटरी साहब की दाढ़ी नहीं, अब कैसे बोले? ऐसा प्यारा अंदाज, इतना प्यारा सलीका, सुभान अल्लाह, कि उसका नतीजा यह है कि वो पेश कर दिया, सुभान अल्लाह। यह है अंदाज। अब देखिए दाढ़ी का बच्चा है, इसको काटने का मरल आम है, इसको हालांकि इसको काटना भी हराम है क्योंकि ये दाढ़ी के हुक्म है, ये दाढ़ी के हुक्म है। अलबत्ता इसके जो बराबर में निकलता है इसको, ये दाढ़ी के हुक्म में तो नहीं, लेकिन उलमा ने इसको बिदअत फरमाया, मना फरमाया इसको काटने को, इधर जो निकलता है ये दाढ़ी के बच्चा है कहलाता है। अब जी क्यों काटते हैं जी, मेरे मुंह में घुस जाते हैं, खुसूसन जब मैं मुर्गी की टांग खाता हूँ या अपनी टांग अड़ाता हूँ। तो बताइए मुर्गी की टांग में ये क्यों टांग अड़ाता है, इसलिए मैं इसको काट देता हूँ। हजरत ने फरमाया क्या अंदाज सुभान अल्लाह, एक तो समझाना है, फरमाया देखो भाई ये बच्चा है, अगर तुम खाना खा रहे हो तुम्हारा बच्चा मुंह में उंगली डाल दे उसकी उंगली को काट दोगे? प्यार से समझाओगे बेटा, बेटा आराम से बैठो, पापा के मुंह में उंगली नहीं डालते। हाँ ये भी दाढ़ी का बच्चा है, इसको प्यार से समझाओ कि बेटा पापा के मुंह में नहीं घुसा करते। ये है जी क्या सलीका है सुभान अल्लाह। अब ये चीज मिलती है, ये जो चीज है ये ऐसे नहीं पैदा हुई। देखिए ना पर अब वो हदीस शरीफ के अंदर जाए कुल हक वही क्या ना मुर्र, अगर से हक हो अगर से कड़वा हो बोलो, लेकिन कुरान पाक तो क्या फरमाता है, उद्रू इला सबील रब्बिका बिल हिकमति वल मौइज़ातिल हसना, कि अपने रब की तरफ बुलाओ हिकमत से और मौइज़ा हसना, ऐसी बातें अंदाज मिसाल पेश करो कि दिल में उतर जाए। ये होता है सलीका, ये चीज मिलती है सहाबतों से। ये सिर्फ माफ कीजिएगा कड़वी बातें दरसियात से नहीं मिलती, ये चीज मिलती है सौभाग्यों से, किस दीन पेश करने का सलीका तरीका। फिर उसके बाद देखिए मेरे शेख ने हमें और हाँ एक चीज और कि अपने दिल में अल्लाह की मोहब्बत की आग। फिर उसके बाद देखो जब अल्लाह की मोहब्बत दर्द भरा दिल होगा और वो जबान दर्द दिल दर्द दिल के साथ जबान तर्जुमान दर्द दिल, जबान तर्जुमान दर्द दिल। फिर फरमाया कि फिर अल्लाह फिर देखो उस जबान से पेश करो जो दर्द दिल से और आहों से और अशकों से मिंबर पर, जो दर्द दिल से और आहों से और अशकों से मिंबर पर करे इन शरहे मोहब्बत, क्यों ना फिर जादू बयानी हो, कैसे ना होगा उसके बयान में सर, लेकिन दर्द भर दिल से पेश करे और आह आहो नालों के साथ और अश्क बार आंखें हो, उसकी तो अश्क बारी ये खुद तकरीर है जबा खामोश और हजरत वाला का शेर है, ये भी शेर हजरत वाला का था, है जबा खामोश और आंखों से है दरिया रहा अल्लाह अल्लाह इश्क की ये बेजबानी। ये मौलाना कितने ये हजरात इन्होंने जो अल्लाह वालों के सामने अपने को मिटाया, कैसी मिठास उनकी उनकी जबान उनकी तकरीर में उनकी गुफ्तगू में उनके दरसियात में उनके मलफूजात में उनके फतावाजात में फर्क नजर आएगा। ये हजरत वाला का जी अंदाज के सुन्नतों का एहतमाम, सिखाना समझाना खाने पर की सुन्नतें, खाना हो रहा है खाने की सुन्नतें बयान फरमा रहे, मस्जिद में आना सजाना क्या जी एक एक सिखाया दादा उसी में अजान इकामत नमाज और पूरा रुकू करके दिखाया देखो ऐसे सजदे में ऐसे जाना है सजदा ऐसे करना है, इतने अहतमाम अब तहियात सिखा रहे हैं कि अशहदुल्लाह इलाह पर जो उंगली उठाई जाती है उकदा कैसे बनाया जाता है, छोटी उंगली उसके बाप वाली उंगली को बंद करें, बीच की उंगली और अंगूठे को मिलाए, फिर अशहदुल्लाह इलाह पर उंगली उठाए इल्लल्लाह पर उंगली गिरा देंगे, लेकिन गिराने के बाद वो रान से नहीं मिलेगी बल्कि जुदा रहेगी जानों से जुदा रहेगी, ऐसे मिलेगी नहीं ये जैसे रान ना मिलेगी नहीं उठी रहेगी, कि रफ़े सब्बाबा इंद अहनाब भी सुन्नत है, लेकिन ये उंगली उठी रही ऐसे आखिर तक इतना एहतमाम। अब अजान है सिखाई अजब फरमाया कि देखो हय्या अलस सलाह पर, जब मुअज्जिन हय्या अलस सलाह और हय्या अलल फलाह कहेगा तो उसका सीना किबले से नहीं फिरेगा, कैसे हय्या अलस सलाह ये गलत है बल्कि अपनी तरफ लव्वा उनु कहू, हदीस शरीफ में जो अल्फाज है लव्वा उनु कहू उनु का इतलाक सर होता है सदरा हूं नहीं है, अबू दाऊद शरीफ की जो रिवायत है हज़रत बिलाल फरमाते हैं ना साहबी रावी फरमाते कि मैंने बिलाल रज़ियल्लाहु अन्हु देखा लव्वा उनु कहू यमीनन व शिमालन, क्या अपने दाएं बाएं उनुक से तो पता चला कि सीना नहीं फिरेगा सिर्फ गर्दन फिरेगी, करके दिखाना कि फेरे और फिर क्या है देखो हजरत बिलाल रज़ियल्लाहु अन्हु दोनों उंगली डालते थे कान और हजरत अबू महज़ूर रज़ियल्लाहु अन्हु जो कि मक्का शरीफ के मौजूद थे वो हाथ रखते थे, दोनों जैसा पसंद जैसा जिसका टीचर दोनों सुनते थे तो लादा कान में डाल फिर फरमाया कि देखो ऐसे कि सीना सामने रहे, पहले गर्दन ले जाओ फिर कहो हैया अला सला, फिर वापस लाओ फिर कहो हैया अला सला, फिर जाओ फिर वापस इधर हैया अला फला, फिर जाकर वापस लाओ हैया अला फला, फिर वापस सिखाना। और अरब के लहजों की नकल करना मुस्तहसन है, उनके लहजों की नकल मुस्तहसन है, अच्छी बात है, लेकिन कवायद का ख्याल रखना जरूरी है। एक मौलवी साहब की दावत की, खाने में दावत में दाल खिलाई, मैं समझना चाहिए क्या बदतमीजी थी, दाल खिलाता है। उन्होंने कहा हुजूर बात ये आपको दाल बहुत पसंद है। हैं? वो कैसे पसंद है, तुम्हें क्या मतलब है? जब आप नमाज पढ़ाते हैं पढ़ते हैं गैरिल मग़दूबी अलैहिम वलद्दाल्लीन, तो मैं समझ गया था आपको लंबी वाली दाल चाहिए, लंबे पानी वाली। अगर आपको गोश्त खाना है तो फिर पढ़िए ना गैरिल मग़दूबी अलैहिम वलद्दाल्लीन, मुश्किल है असल में, मुंह भी टेढ़ा हो जाता है, मुझ जैसे नारी का तो होता है हो, अब मुंह टेढ़ा हो क्या है, मखरज को अदा करने की कोशिश करें। गैर المغضوب عليهم ولا الضالين, मुश्किल तो है लेकिन मश्क कर, चाहे मुंह टेढ़ा हो क्या है, इसी मुंह टेढ़े पर तो गोश्त मिलेगा जनाब। अल्लाह ताला का शुक्र अदा कर रहे, खिला रहे अल्लाह ताला अपने कर्म से। साहब ने मुझसे पूछा मौलवी साहब आप खाते कहां से, मैंने कहा जी आप जो ज़कात देते ना वही इसी से मेरा गुजारा है। अब तो उसका बुरा हाल है, मेरा ये मतलब नहीं था, मैंने कहा जी हजरत आप जो ज़कात देते उसी से हमारा गुजारा है। तब तो उसके बाद तो चुपकी लगी, शर्म होनी चाहिए तुमसे हम पूछते कहां से खाते हो। तो मेरे प्यारे दोस्त अब ये अच्छा, तो मैं अर्ज करता हूं अरब के लहजों की नकल, लहजे की नकल मुस्तहसन है, तो लगा करें अच्छी बात है, मना नहीं है, लेकिन कवायद का ख्याल रखें। एक तो कायदे बताते हैं, दूसरा है अजान में कि मक्के शरीफ या मदीने मदीने शरीफ की अजान है अब मैं तो नकल नहीं जानता लेकिन बहरा किसी तरह की कुछ है। अब आप बताइए लाम खड़ा जबर पर असला को इतना लंबा खींच दिया कि पूरा उसको मीनार खड़ा कर दिया, इतना लंबा खींचा जब ये लाम पर खड़ा जबर एक अलिफ के बराबर, क्यों खा लिखा था एक अलिफ के बराबर, और खई रूम पर गुन्ना है मिनन नौ, मिनन पर गुन्ना है और नौ हरूफ लीन पर जब वक्फ किया जाए तो तीन अलिफ के बराबर खींचा जाता है, वहां कोई मत नहीं है। सही तरीका क्या हुआ, الصلاة خير من النوم, होंड भी गोल होने चाहिए, क्यों कह साहब मैं तारीफ बोलेंगे पीर तो ठीक है मान लेते लेकिन कवायद नहीं जानता, तो इश्मा में होंड भी जरूरी है, होंटों का गोल करना, जब वाव पड़े तो होंड गोल होने चाहिए और तीन अलिफ के बराबर, भाई लीलाश जब इस पर वक्फ करेंगे तो तीन अलिफ के बराबर खींचा जाएगा, खौफ तीन अलिफ के बराबर, क्योंकि हरूफ लीन पर जब वक्फ है तीन अलिफ के बराबर है, लेकिन उसका ख्याल नहीं। तो ये एक बात। अच्छा अजान का जवाब देने में सरवर आलम सल्लम की रिवायत पेश की और हज़रत मुआविया रज़ियल्लाहु तआला ने कि قولوا مثل ما يقول المؤذن, जो मुअज्जिन बोलो वही तुम बोलो, लाला मुअज्जिन के अल्लाह हू अल्लाह पर उसके जवाब में अल्लाह हू अल्लाह पर अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु ला इलाहा इल्लल्लाह अशहदु अन्न मुहम्मदर रसूलुल्लाह, तो उसका जवाब देते अच्छे अच्छे लोग सल्लल्लाहु अलैहि वसल्लम। इकामत है, अब माइक लगा हुआ है, अब वो इकामत पढ़ा मुकीम ये कह रहे हैं सल्लल्लाहु अलैहि वसल्लम, अजीब बात कैसे हो गए भाई, जबकि आप सल्लम फरमा रहे हैं मिसल मा यकूल मुअज्जिन, मिसल मा यकूल जैसे मिसल है तो मिसल क्या है, अशहदु अन्न मुहम्मद रसूलुल्लाह मिसल है, हम कहे जी दुरूद शरीफ पढ़ो तो ठीक है मुअज्जिन को बोलो वो भी पढ़े। अब रही बात कि आप सल्लम के नाम मुबारक पर दुरूद शरीफ पढ़ना चाहिए, तो इसका जवाब आखिर में है کیا پھر حی علی الصلاح حی علی الفلاح پر لا حول ولا قوت الا بالله. اب تم نے کیوں مصر کے خلاف کیا؟ نہیں, نبی صلی اللہ علیہ وسلم خود فرمایا یہاں پر لا حول ولا قوت الا بالله کہو, یہ آپ نے خود فرمایا, آقا نے فرمایا بھائی. او اللہ اکبر اللہ اکبر, اس کا جواب ہے لا الہ الا اللہ لا الہ الا اللہ. اب آپ نے فرمایا ثم صلوا علی, ثم مغیرت کے لیے آدھا کون بھی جھاڑا لہٰذا اذان کے درمیان ہوگا یا بعد میں ہوگا؟ یہ پنکھا چلا کیا؟ یہ پنکھا چلا رہا ہے, آپ بیٹھے نا. ثم مغیرت کے لیے آتا ہے, ثم مغیرت کے لیے آتا ہے, لہذا جواب درود شریف اذان کے بعد ہوگا کہ نہیں ہوگا؟ ہو گیا نا. ثم لہذا اب عبد الشریف پڑھے. اب جو تم نے وہ حق چھوڑ دیا تھا نبی صلی اللہ علیہ وسلم کا, آپ سب خود فرما رہے ہیں ارے ظالم میرا حق چھوڑ کے جا رہے, درود شریف بھی پڑھ رہا, پڑھ سبحان اللہ. عبد الشریف پڑھے, پھر وہ دعائے وسیلہ پڑھے, اللهم رب هذه الدعوة التامة والصلاة القائمة, آت محمد الوسيلة والفضيلة وبعثه مقاما محمودا للذي وعدته انك لا تخلف الميعاد. والباقی لا درجۃ الرفیع اور وسنہ شفاعت یوم القیامہ. تو مولوی صاحب اس کو پڑھنے میں کیا حرج ہے؟ کیا اس کا مطلب برا ہے؟ تو بات یہ ہے, اس کا جواب میں دیا کرتا ہوں, شاید سمجھ میں آ جائے. بھائی ہر چیز کا ایک سلیقہ ہوتا ہے. جی وہ کیسے؟ چکن کڑھائی کھاتے اور مٹن کڑھائی, سلاطین کی تو بڑی مشہور ہے نا. وہ کیا ناکا, اعلی ناکا, کیا حالانکہ نہیں سب کو پتا ہے, جس نے بولا نا اسے سب کو کھلانی پڑے گی مجھے. چلو مفت میں کھا لی, تم نیت کر لو میں نے کھا لی, مفت میں ثواب لے لو. تو اب مٹن کڑھائی منگوائی, رائتہ کڑھائی کے ساتھ ذرا رائتا بھی اچھا لگتا ہے, اور پھر اس کے ساتھ کچھ پیاز ٹماٹر ہو, سلاد اور کچومر, وہ بھی اچھا لگتا ہے, وہ بھی منگوا لیا. پھر اس کے ساتھ پیپسی بھی ہونی چاہیے, یہ سیون اپ, چلو وہ بھی پی لی. پھر اس کے ساتھ بعد میں اب وہ پی لی, آئس کریم کا جی چاہ رہا, چلو وہ بھی کھا لی, وہ بھی. پھر اس کے بعد یار چائے پیئیں گے, چلو یار دودھ پتی, دودھ میں پتی مار کے چائے لے جاؤں, وہ بھی لے. اب یہ سب چیزوں میں کیا آئٹم ہوئے؟ مٹن کڑھائی, سلاد, کچومر, سلاد, رائتا, اس کے بعد آئس کریم, پھر پیپسی اور پھر چائے, سب چیزیں منگوا لی. اب اس کو سب کو کڑھائی میں ڈال دیا, کڑھائی میں, کڑھائی کے اندر رائتا بھی, اسی کے اندر سلاد کا چمر بھی, اور اسی کے اندر جو ہے وہ آئس کریم بھی اور پیپسی بھی اور اسی کے اندر چائے بھی. اب اس کو لگاؤ گھونٹا. وہ جیسے ایک آدمی تھا مٹھائی کی دکان پر, وہ آیا, اس نے کہا ایک کلو گلاب جامن توڑو, اس نے لایا کڑھائی کا ایک کلو, اس میں گلاب جامن ڈالو, کھکلا تھا بےچارا, مزاق اڑانا چاہیے بھائی, لیکن سب لطیفا مزیدار ہے. ہاں کیا اچھا, ایک کلو برفی بھی ڈالو, بڑی پارٹی آئی ہے, اس نے کہا ایک کلو چمچم بھی ڈالو, اس نے آٹھ دس مٹھائی ڈلوائی. انہیں اب کیا کروں, اس کا گھوٹا لگاؤ, گھوٹا آ گیا نا, گھوٹا لگاؤ. اب کیا کروں, اب اس میں سے 10 روپے کی مجھے دے دو. اب تو وہ سب کڑھائی وڑائی ڈال کے گھوٹا لگایا, اب ایک آدمی آیا, یہ کیا کر رہے ہو؟ انہوں نے کہا صاحب اس میں کیا ہے؟ کہا یہ کڑھائی, یہ رائتا, یہ کچومر سلاد, یہ پیپسی, یہ آئس کریم, یہ چائے, سب میرے پیٹ میں جانی تھی, تو اگر میں اس کو ملا لے تو اس میں کون سی بری بات ہے اور کون سی بری بات ہے؟ آپ کوئی ثابت کر رہے, اگلا بھی اس کو کوئی ثابت نہیں کر سکتا کہ کون سی بری بات ہے. بھائی پیٹ میں بھی جو جا کر وہ گھوٹا لگ رہا ہے, اب وہ پیٹ کا گھوٹا اگر ہم نے یہاں لگا دیا, کون سی بری بات ہے؟ کوئی عقل ثابت نہیں کر سکتا اس کو, یہ کوئی عقل نہیں ہے, نہ علم نہیں اس کا کوئی معاملہ ہے. لیکن کیا کہتے ہیں, نہیں تہذیب اور سلیقہ بھی کوئی چیز ہوتی ہے, اور تہذیب اور سلیقہ वो अकल, जैसे मेरे मेरे मस्जिद में मामूल एक साहब ने मुझे कहा तुम क्यों नहीं ऐलान करते कि मोबाइल अपने मोबाइल फोन बंद कर लीजिए। मैंने कहा मैं जरूर हल्की से इसका ऐलान नहीं करूंगा, ये अकल की और शऊर से ताल्लुक है इस चीज का कि मस्जिद में आकर मोबाइल बंद होना चाहिए। अब बेशऊर शऊर की बात भी ऐलान की जाएगी क्या? ये तो फहम की चीज है। अब जैसे मस्जिद में क्या एक आदमी आकर मस्जिद में पेशाब कर रहा है, आप उसको कहेंगे क्यों पेशाब कर, कहां मना है मस्जिद में पेशाब करना मना, कहीं लिखा है? अब ये भी लिख के लगाएंगे क्या? शऊर है भाई। और ये जो शऊर और फहम, ये सोहबतों से, ये तहजीब याफ्ता, ये तरबियत की जरूरत, अल्लाह वालों से सीखने की जरूरत है। अब हर चीज को तो नहीं लिखा, पुस्तकों पर सारी मस्जिद में लिखा जाएगा, ये हर चीज लिखी शऊर से ताल्लुक है और फहम चाहिए उसके। लिहाजा जो चीज जिसको कहा जा रहा है इसमें क्या बुरी चीज है घोटा लगाना? तो मेरे प्यारे दोस्तों इसका ताल्लुक फहम और शऊर के साथ है। लिहाजा नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिस चीज इसमें दावा भी है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने दीन मुकम्मल नहीं किया, एक ये दावा भी मौजूद है, लेकिन उसको समझाने के बजाय आम फैम की बात है ना, जरा वो इल्मी एक इश्काल होता है, तो इसलिए मैं उसको इस तरह समझाता हूँ। मैं आप बताया इसमें क्या बुरी चीज है, जब लगाओ फिर घोटे लगाओ सब, इधर की उधर, उधर की उधर कर दो, लेटरिन में जाने से पहले दुआ पढ़ो अल्हम्दुलिल्लाह अब लेटरिन से, क्यों? क्योंकि उसके बाद तो यही मंजिल है ना कि पहले शुक्रिया अदा कर लो। हर चीज का सलीका है जनाब, और जब वो चीज सलीके के साथ होती है उसमें एक लज्जत होती है, उसमें झमान होता है, उसमें कमाल लगा होता है। बेटा खामोशी से सुनो वरना कोई और घोटा लगेगा। हाँ खामोशी से सुनो, अब ये तो नहीं ना मैं भी तकरीर करो तुम भी तकरीर करो। तो मेरे प्यारे दोस्तों अब ये हो गया आसान का जवाब, ठीक है ना? और आप सुन आगे क्या फरमाया, हल्लत लहू शफात, सुभान अल्लाह। मेरे मुर्शिद फरमाते मुल्ला अली कारी रहमतुल्लाह ने फरमाया ऐ वजबत लहू शफात, मेरी शफात उसे वाजिब हो जाएगी। तो मेरे मुर्शिद फरमाते या मुल्ला अली कारी रहमतुल्लाह ने एक अजीब बात लिखी, फरमाते फकी इशारतु इला बशारति हुस्नुल खातिमा, कि इस हदीस शरीफ का अजान का जवाब देना इस बात पर दलालत करता है कि इस शख्स का खात्मा ईमान पर होगा, अजान का जवाब देने वाले का। यह हजरत के खास मजमून है, बयान फरमाया करते क्यों? क्योंकि मोमिन की जो शफात है वो मोमिन को मिलेगी, लिहाजा अल्लाह ताला जिसके लिए फैसला फरमा देंगे कि मैंने इसको शफात करनी है तो उसको जो है उसको ईमान पर खात्मा अता फरमाएंगे, इससे खात्मा मिलेगा। अजान का जवाब होगी ना, अब इकामत का है, इकामत का तकरार करके खत्म करना। ये तो मैं नालायक तालिब इल्म हूँ, मैं भी तालिब इल्म हूँ एक छोटा मोटा सा, बस ये है कि जो उमूमन उस्ताद देखते हैं जो नालायक है उसको खड़ा कर देता है, चलो तुम करो, ताकि उसको एक तो हया भी आए कि देखो मैं खड़ा हूँ, इतनी बड़ी पगड़ी पहने लगे, इतना बड़ा मौलवी साहब आया और आता कुछ भी नहीं, तो तकरार के जैसे होता है फायदा होता है। और फिर कोई बात है दोस्त अब आप देखते भाई ये बात ऐसे नहीं, ऐसे तकरार। तो इकामत का है कि इकामत का तरीका क्या है कि अल अदान जज्मुन वल इकामत जज्मुन, अदान में जज्ब इकामत में जज्ब। कैसे? अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाह ऊपर नहीं होगा, गो के इसका पढ़ना जायज है, इनकार नहीं है। कोई खाली बोलेगा कि जी ये तो वसला है, ताजा वसला, ये तो जायज है, इनकार नहीं जायज है, लेकिन एक है जायज होना एक है सुन्नत होना। क्यों जनाब? सुन्नत की अहमियत है, लिहाजा सुन्नत यह है कि इसको यूं पढ़ा जाए अल्लाहु अकबर अल्लाहु अकबर, और इकामत के अंदर ये सब एक साथ पढ़ते हैं अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर, अब सांस तोड़ेंगे अशहदुल्लाह। अच्छा इसके अंदर भी एक इल्मी बात है कि जो है ना अजान में शुफा शुफा और इकामत के अंदर वित्र है, लिहाजा वित्र की कैसे बनेगी? अब देखिए अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अशहदु अल्ला इलाहा इल्लल्लाह एक सांस में, अशहदु अन्ना मुहम्मदर रसूलुल्लाह अशहदु अन्ना मुहम्मदर रसूलुल्लाह एक सांस में, फिर हय्या अलस्सलाह हय्या अलस्सलाह या हय्या अलस्सलाह हय्या अलस्सलाह पढ़ेंगे, उसी तरह हय्या अलस्सलाह हय्या अलस्सलाह, और कद कामतिस सलाह कद कामतिस सलाह, यहाँ भी कद कामतिस सलाह तो कद कामतिस सलाह नहीं पढ़ेंगे, जिसने अजान इकामत कही थी उधर इसकी दुरुस्ती की कर ले, कद कामतिस सलाह कद कामतिस सलाह, ये कितने हो गए? छह हो गए ना। फिर अब वित्र बनते हैं साथ में, लेकिन अब क्या होगा? अल्लाहु अकबर अल्लाहु अकबर ला इलाहा इल्लल्लाह, अब हो गया मित्र भी सुभान अल्लाह, ये सब मिला के ये कामत का तरीका भी क्या अल्लाह ताला बेतरतीब सी चंद बातें थी, अल्लाह ताला अपने करम से इसको कबूल फरमाए, अपनी मोहब्बत अपने क़ुर्ब और हमारी इल्मी तरक्की दीनी तरक्की और अमली तरक्की अखलाकी तरक्की और तहजीबी तरक्की का अपने करम से जरिया बना दे। वाखिर दावाना अन अल्हम्दुलिल्लाह रब्बिल आलमीन। اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وصحبه وبارك وسلم. يا الله اپنے فضل و کرم سے ہماری تمام خطاؤں کو معاف فرما دیجیے، ہم سب کو اپنا قرب خاص اور تعلق خاص عطا فرما دیجیے. یا اللہ یا اللہ ہمارے علم میں برکت عطا فرما، ہمارے عمل میں برکت عطا فرما، ہماری زندگیوں میں برکت فرما، ہمارے مال میں برکت فرما، ہمارے گھر والوں ہماری اولاد میں برکت فرما دیجیے. اور اے کریم مالک ہم سب کو جذب فرما کر اپنا پیارا اور اپنا مقبول بنا دیجئے. یا اللہ مقبولین کے اعمال عطا فرما دیجئے. یا اللہ اپنے کرم سے ہماری جانوں کو اپنی ذات پاک سے ایسا چپکا لیجئے کہ اللہ بادشاہت کا عالم ہمیں آپ سے جدا نہ کر سکے، وزارت اور مال و دولت کا عالم ہمیں آپ سے جدا نہ کر سکے، حسینوں کا عالم ہمیں آپ سے جدا نہ کر سکے. ہم آپ کے ہیں، آپ ہی کے بن کر رہے ہیں. یا اللہ آپ بڑے ہیں، آپ کا نام بڑا ہے. میرے مرشد کی یہ دعا ہے کہ جتنا بڑا آپ کا نام ہے اتنی بڑی بڑی مہربانی ہم سب پر فرما دیجئے. یا اللہ ہمیں صحت جسمانی بھی عطا فرما دیجئے، صحت روحانی بھی عطا فرما دیجئے. اور اے کریم مالک اپنے کرم سے یا اللہ ہم سب کو اللہ والا بنا دیجئے. یا اللہ ہم سب کو اللہ والا بنا دیجئے. یا اللہ ہم سب کو اللہ والا بنا دیجئے. یا اللہ ہماری دنیاوی اور دینی ضروریات کو اپنے غیب کے خزانوں سے پورا فرما دیجئے. یا اللہ ہمیں مخلوق سے مستغنی اور 100% ہم آپ کے محتاج ہیں اپنا ہی محتاج بنا کر رکھیے، اور ہماری دینی اور دنیاوی ضروریات کو پورا فرما دیجئے. یا اللہ مانگنے کا سلیقہ بھی نہیں آتا آپ سے، اللہ درخواست کرتے بغیر مانگے دونوں جہاں کی رحمتیں، دونوں جہاں کی آفتیں، دونوں جہاں کی رحمتیں اور دونوں جہاں کی راحتیں ہم سب کو نصیب فرما دیجئے. اور ہمارے شیخ اور مرشد حضرت مولانا شاہ حکیم محمد افضل صاحب دانش کاظم کو صحت عافیت خدمات دینیا شرف قبولیت کے ساتھ زندگی حیات عطا فرما دیجئے. اور ہمارے مولانا نعیم اختر صاحب اور ہمارے جملہ دینی خدام جو بیمار ہیں، ہمارے گھر والے دوستوں میں جو بیمار ہیں، سب کو صحت کلی عطا فرما دیجئے. شفا عاجل کامل مستمر عطا فرما، صحت عاجلہ کاملہ مستمر عطا فرما. ہر شر سے، ہر غم سے، ہر فتنے سے، مصیبت سے یا پریشانی سے ہم سب کو عافیت نصیب فرما. ان دعاؤں کو ہمارے حق میں قبول فرما، ہمارے گھر والوں دوستوں کے حق میں قبول فرما، متعلقین رشتہ داروں کے حق میں قبول فرما دیجئے، اور سارے عالم کے مسلمانوں کے حق میں اس کو قبول فرما دیجئے. ربنا تقبل منا انك انت السميع العليم. صلی اللہ علیہ وسلم.